नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
कार्यक्रम बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
नेपालमा यौन हिंसा ठूलो समस्याका रूपमा देखिँदै गएको सम्बद्धहरूले औल्याएका छन्। यौन हिंसामा मूलत नजिकका आफन्त वा संगतमा रहेकाहरू जोडिने गरेका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार 78.5% अभियुक्तहरू पीड़ितका चिन्जानका व्यक्ति वा आफन्त नै हुने गरेका छन्। त्यस सम्बन्धमा आवश्यक कारवाही किनाराका लागि कानूनको अपर्याप्तता एउटा प्रमुख कारण रहेको बताइन्छ। उक्त समस्या समाधान गर्ने उद्देश्यले एवं यौन हिंसा र बालबालिका विरुद्धका जघन्य अपराध सम्बन्धी कानून संशोधनका लागि गठन गरिएको अध्ययन कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ। कार्यदलले विद्यमान कानूनका जटिलता, सुधारका विषय आदिबारे अध्ययन गरी समस्या समाधानका लागि प्रतिवेदन दिएको हो। यौन हिंसा विरुद्धका विद्यमान कानून, सुधारका क्षेत्र, हालै भएको अध्ययनको विषय र निष्कर्ष लगायतका विषयमा आजको कार्यक्रममा केन्द्रित हुनेछौ। यौन हिंसा विरुद्धका कानूनहरूलाई पीड़ित मैत्री बनाउन, हद म्यादको वैज्ञानिक व्यवस्था गर्न र सजायको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर कानूनी बहस र वकालत गर्दै आउनुभएकी वरिष्ठ अधिवक्ता तथा महिला अधिकार कर्मी मीरा ढुङ्गानासँग यसै विषयमा हामीले कुराकानी गरेका छौं। प्रस्तुत छ सहकर्मी सन्तोष रेग्मीले वरिष्ठ अधिवक्ता तथा महिला अधिकार कर्मी मीरा ढुङ्गानासँग गर्नुभएको कुराकानी।
यौन हिंसा भनेको अब सबैलाई नै थाहा छ, यौन सम्बन्धी गरेका हिंसाहरू, जस्तै यौन जन्य दुर्व्यवहार, जबरजस्ती करणी, वैवाहिक बलात्कार र अरू त्यस्ता हिंसाहरू। अब ट्राफिकिङ गर्दाखेरि पनि, महिलालाई ट्राफिक गर्दाखेरि पनि उनीहरूमाथि यौन हिंसा गरेर अनि त्यसरी लगेर बेचबिखन गर्ने जस्तो फेला परिराखेको त्यस्तो कुराहरू छन्। यी सबै नै यौनजन्य दुर्व्यवहारभित्र पर्छन्।
अब यसलाई हाम्रो कानूनले, हाम्रो सरकारले, हाम्रो राज्यले चाहिँ कसरी लिएको छ?
हाम्रो राज्यले अब यौनजन्य दुर्व्यवहार हुनु हुँदैन अथवा यौनजन्य हिंसा हुनु हुँदैन भन्ने कुरालाई नै विशेष लिएको छ। त्यसलाई उपचारका कुराहरू पनि गरिएको छ, कसरी उपचार प्राप्त गर्ने र कसरी कति सजाय हुने, अझै क्षतिपूर्तिको कुराहरू पनि अहिले आइराखेको कुराहरू छन् भने कतै कतै कुनै कुनै त्रुटिहरू पनि, कानुनमा कुनै त्रुटिहरू पनि भएको अवस्थाहरू छ। कुनै कुनै कानुन विभेदपूर्ण छ, जस्तो कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार सम्बन्धी ऐन आइसकेको अवस्था छ, तर त्यसमा चाहिँ नि थुप्रै कुराहरू चाहिँ नि नसमेटेको अवस्थाहरू छन्। जस्तो अब रजिस्टर संस्था अथवा रजिस्टर भएको अब सरकारी कार्यालयहरू, रजिस्टर भएको अरू संस्थाहरू मात्रैको कुरा गरेको छ। कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार भनेको अब त्यस्ता रजिस्टर नभएको संस्थाहरू पनि हुन्छन्, त्यहाँ पनि काम गरिराखेका हुन्छन् र त्यहाँ पनि उनीहरूलाई हिंसा भइराखेको अवस्थाहरू हुन्छ। त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने कुरा चाहिँ नि आवश्यक छ भन्ने मलाई लाग्छ। समग्रमा यो हिंसाहरू, यस्ता हिंसा हुनु हुँदैन भन्ने कुरा नै सरकारको प्रमुख कुरा हो जस्तो मलाई लाग्छ, होइन? तर त्यो कानुनमा ठाउँ ठाउँमा त्रुटि हुँदाखेरि अनि त्यसपछि न्याय खोज्न जानेले न्याय नपाइराखेको अवस्थाहरू हुन्छन् भन्ने कुरा मैले निवेदन गरेँ।
यसको दुईटा पार्ट हो, एउटा त अब यस्ता खालका हिंसा हुनै नदिने सन्दर्भ, त्यसका लागि कस कसले भूमिका भनौँ न, अब व्यक्तिको, घर परिवारको, समाजको, त्यसपछि समुदायको, राज्यको, सरकारका निकायहरूको, एउटा पार्ट हो भनेको यो यस्ता खालका क्रियाकलाप हुन नदिने भन्ने हो, एउटा भइसकेपछिको उपचारको चाहिँ विषय हो। हाम्रो कानुनले यो दुईटा विषयलाई कसरी राखेको छ?
सबभन्दा पहिला त अब राज्यकै पहिलो हुन्छ, होइन? समाजको पनि हुन्छ, परिवारको पनि हुन्छ, सबैतिर। अब अहिले यौन हिंसाहरू चाहिँ नि चिने जानेको परिवारभित्रको व्यक्तिहरूबाट धेरै भइरहेको छ, 90%। हाम्रो कानुनमा के कुराहरू छन् भन्दाखेरि यो कुराहरू राखेको त हुन नदिने भनेर कानुन लिएर आएको कुराहरू हो, तर हुनै नदिनको लागि हाम्रो देशमा चाहिँ नि थुप्रै त्यस्ता घटनाहरू भए। अब 10 वर्षको युद्ध तहदेखि लिएर अब अर्थक्विकका कुराहरू थुप्रै कुराहरू भए, त्यसले गर्दा मानसिक रूपमा मान्छेहरू चाहिँ विक्षिप्त भएको अवस्थाहरू छन्। त्यसको लागि अर्को हुन नदिनको लागि साइकोलोजिकल काउन्सिलिङ वडा वडामा त्यो जस्तै मेलमिलाप केन्द्र राखे जस्तो त्यो वडा वडामा त्यस्ता केन्द्रहरू राख्नु पर्छ होला भन्ने चाहिँ नि मलाई लाग्छ। अनि त्यसपछिको कुरा भनेको त्रुटि छ, कानुनमा व्यवस्था गरिएको कुराहरू त अब जबरजस्तीकरण गर्न नहुने भन्ने कुराहरू छ, होइन, यौनजन्य दुर्व्यवहार पनि गर्न नहुने त्यसमा सजायको व्यवस्था छ, वैवाहिक बलात्कारको कुराहरूमा पनि सजायको व्यवस्था छ, त्यो हुँदाहुँदै पनि किन भइराखेको छ भनेर भन्दाखेरि अब पनि रोकथामको लागि अर्को कदम पनि चाल्नुपर्ने अवस्थाहरू रहेछ भन्ने कुरा नै मैले गर्न खोजेको हो। हजुर,
भनेको चाहिँ अब हाम्रा यी विद्यमान कानुनी व्यवस्थाहरू चाहिँ अपर्याप्त भए,
त्यही त त्यहाँको त्रुटिहरू, त्यो विक्षिप्त भएका मान्छेहरूले के गर्ने त भने उपद्रो मात्रै गरेर बस्ने, त्यस्ता खालका हिंसाहरू गरेर बस्ने भइसकेपछि उनीहरूलाई चाहिँ साइकोलोजिकल काउन्सिलिङदेखि लिएर थुप्रै कुराहरूको आवश्यकता, तिनीहरू त बिरामी हुन् नि त, बिरामी भन्न खोजेको तिनीहरू कसुरदार हुन्, त्यही पनि बिरामी पनि हुन्, त्यसको लागि चाहिँ नि काम गर्नुपर्ने अवस्थाहरू छ, त्यसको लागि फर्दर काम पनि गर्नुपर्छ होला, काउन्सिलिङको काम पनि गर्नुपर्छ होला, जसले गर्दाखेरि उनीहरूलाई चाहिँ नि त्यसबाट चाहिँ नि त्यो हिंसा नगर्नको लागि, निरुत्साहित गर्नको लागि त्यसले काम गर्छ भन्ने कुराहरू मैले राख्न खोजेको। हजुर,
पछिल्लो आयामहरूले चाहिँ के भन्यो भने यो चाहिँ मानसिक रूपमा विक्षिप्त भएकाहरूले गरेको हुनाले यसको आयाम अलिकति फेरियो, होइन,
त्यो त कसुर त कसुरै हो, हेर्नु कसुर त कसुरै हो, कसैले त्यो चाहिँ नि विक्षिप्त भएको कारणले गरिराखेको हुन्छ, कसैले त्यो नभइकन पनि क्राइम गरिराखेको अवस्थाहरू हुन्छ, के छ भनेर जानकारी नै नभएको कारणले पनि गरिराखेको हुन्छ।
हुन त यो अपराधै हो, त्यसमा कुनै शंका रहेन, यद्यपि एउटा चाहिँ आपराधिक मनोवृत्ति रह्यो, अर्को चाहिँ मानसिक समस्या रह्यो,
हो मानसिक समस्या पनि यसको समस्या हो भन्ने कुरा चाहिँ नि अब राज्यले नि बुझ्नु पर्यो, त्यो अनुसारको व्यवस्था पनि गर्नु पर्यो।
अहिले पछिल्लो समयमा यहाँहरूले जुन अध्ययन गर्नुभयो त्यो अध्ययनले चाहिँ यस्तो खालको अवस्था रहेको चित्रण गर्यो,
अध्ययन त हामीले कानुनको कुरा, कानुनमा कहाँ त्रुटि छ, कहाँ सुधार गर्नुपर्ने अवस्थाहरू छन् भनेर कानुनको कुरा मात्रै हामीले हेऱ्यौँ है, अनि त्यो मानसिकताको कुरा चाहिँ नि मलाई धेरै अगाडिदेखि लागिराखेको, जुन मैले वैवाहिक बलात्कारको मुद्दा मैले सर्वोच्च अदालतमा कानुन भएन भनेर जुन दायर गरेँ पिआइएल, अनि त्यसपछि कानुन आइसकेपछि पनि अनि मान्छेहरूको बिहेभियर अनिखेर त्यो सबै कुराहरू त्यो केसमा इन्भल्भ हुँदाखेरिको अवस्थाहरू त्यो सबैको एनालाइसिस गर्दाखेरि मलाई महसुस भएको कुरा हो त्यो।
अब यहाँले आफूलाई महसुस भएको कुराको सन्दर्भ पनि र पछिल्लो यहाँहरूको अध्ययनको विषयको निष्कर्ष पनि, अब विद्यमान कानुनमा यो विषयमा कसरी सुधार गर्ने?
विद्यमान कानुन त अब पूर्ण रूपमा छुट नदिएर ऊ पनि दिनु पर्यो, सजाय पनि गर्नु पर्यो, दण्ड पनि गर्नु पर्यो, जरिवाना पनि गर्नु पर्यो, त्यो साथ साथै क्षतिपूर्तिको कुराहरू पनि, प्रमुख कुरा चाहिँ नि क्षतिपूर्ति, जुन पीडितहरू आइराखेका हुन्छन् पीडितहरू चाहिँ नि अब सजाय गराएर मात्रै उनीहरूलाई चाहिँ नि तृप्ति हुँदैन, उनीहरूलाई चाहिँ नि सेटिस्फ्याक्सन हुँदैन, त्यो हुने भएको हुनाले उनीहरूलाई चाहिँ नि क्षतिपूर्तिको कुरा, अझ जरिवाना त म पीडित भइदिए बापत सरकारले जरिवाना लिएर मलाई चाहिँ क्षतिपूर्ति नदिने हो भने कसरी सर्भाइभ हुन सक्छु त यो समाजमा, सबैबाट लान्छित त्यो अवस्थाहरू हुन्छ, त्यो अवस्थालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण हुन्छ।
यसको नियन्त्रणमा कसरी चाहिँ घरमा, परिवारमा, समाजमा, समुदायमा काम गर्न सकिन्छ या गर्नुपर्छ?
विक्षिप्त अवस्थाका मान्छेहरू छन् भने काउन्सिलिङले चाहिँ नि धेरै कन्ट्रोल गर्छ, अब म के रहेछु भनेर उसले आफूलाई निहाल्ने अवस्थाहरू निहाल्न सक्छ, निहालेर अब कसरी जाने त भन्ने कुरा पनि त्यसरी पनि आउन सक्छ, होइन, त्यही भएर काउन्सिलिङको कुराहरू चाहिँ त्यो कारणले पनि मैले गरेको हो।
अब अलिकति जरामा जान खोजेको म चाहिँ
यो त पितृ सत्तात्मक सोच मूल्य मान्यताकै कुराहरू हो हेर्नु खास रुटमा जाने हो भने त्यो भएको हुनाले त्यसलाई कसरी हटाउन सकिन्छ भनेर नै काम गर्नुपर्ने अवस्थाहरू छन्
कार्यान्वयनतिर जाउँ विद्यमान कानुनको कार्यान्वयनको अवस्था कतिको छ अथवा भनौँ न यो हिंसामा परेकाहरूले उजुरी गर्ने या जो यहाँले अघि भनेको जस्तो
यो चाहिँ नि अब यो नि हिंसा भन्ने बित्तिकै लाञ्छित हुने कुराहरू हो होइन अनि त्यसपछि एउटा कुरा अर्को रुटमा जान्छु भनेर हजुरले जे कुरा गर्नुभयो नि रुटमा जानको लागि हाम्रो वैवाहिक परम्परा घरमा हुन्छ त्यस्तो खालको हिंसा भन्ने कुरा जब आइसक्यो घरमा चिने जानेको बाटो हुन्छ भन्ने कुरा आइसक्यो भने रुटमा जाँदाखेरि हाम्रो वैवाहिक परम्परा डिस्क्रिमिनेटरी छ त्यसलाई कसरी त्यो वैवाहिक परम्परालाई पनि अलिकति चेन्ज हामीले कसरी ल्याउन सक्छौँ यो सबै मिलेर गर्नुपर्ने कुरा हो अरूले त्यो महसुस गर्न सक्नुहुन्छ सक्नुहुन्न आफ्नो ठाउँको कुरा हो मैले महसुस गरे चाहिँ नि वैवाहिक परम्पराको कारणले गर्दाखेरि पनि थुप्रै त्यस्ता हिंसाहरू भइराखेको अवस्थाहरू छन् एकले अर्कालाई सम्मान गर्न नसक्नु घरै भित्रको कुरा पनि एकले अर्कालाई सम्मान गर्न नसक्नु भनेको एकदमै यो अवस्था सिर्जना हुनुमा एकले अर्कालाई सम्मान गर्न नसक्नु घरभित्रको कुरा गर्दाखेरि अनि त्यसपछि महिला भनेको दोस्रो दर्जा हो भन्ने मूल्य मान्यता बोक्नु त्यो कारणले गर्दाखेरि पनि यो चाहिँ नि कानुनको कार्यान्वयन गर्न नि एकदमै अप्ठ्यारो हो अनि पितृ सत्तात्मक सोच अगाडि आइदिने जहाँ जहाँ कार्यान्वयन गर्न बसेका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूमा त्यो कुराहरू आइदिने त्यो कारणले गर्दाखेरि पनि कानुनको कार्यान्वयन असाध्यै गाह्रो भइराखेको अवस्थाहरू छन् भन्ने कुरा मैले निवेदन गरेँ
यहाँहरूले गरेको यो अध्ययनको जुन निष्कर्ष आएको छ त्यो निष्कर्षलाई चाहिँ कानुनमा कसरी समेट्यो भने विद्यमान समस्याहरू समाधान हुन्छन् त
होइन त्यो त अब छिटो छरी त कसरी हुन्छ भन्ने नै मूल कुरा थियो मूल कुरा त्यो भएको हुनाले छिटो छरितोको लागि हामीले चाहिँ के कुरा गर्यौँ भनेर भन्दाखेरि निरन्तर सुनवाईको जुन कुरा छ त्यसलाई चाहिँ नि एकदम अगाडि लैजाने त्यसलाई चाहिँ नि निरन्तर सुनवाईलाई चाहिँ नि प्रायोरिटी दिएर अदालतहरूले पनि प्रायोरिटी दिएर अगाडि लैजाने भन्ने कुराहरूदेखि लिएर गोपनीयताको कुराहरू यो त गोप्य राख्नुपर्ने कुरा हो भनेर हामी गएर भन्न नपरोस् पहिले नै अवेर भएर त्यसलाई चाहिँ गोपनीय राख्ने कामहरू चाहिँ होस् र गोपनीय राख्दाखेरि पनि अब गोप्य त भनेको हुन्छ तर अरूले पनि थाहा पाउने कुराहरू एकदमै धेरै हुने भएको हुनाले त्यसलाई चाहिँ अझै विशेष गरेर एकदमै गोप्य चाहिँ कसरी राख्न सकिन्छ गोपनीय भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुराहरू हो यी कुराहरूमा चाहिँ नि हाम्रो छलफल भइराखेको थियो भएको थियो
पछिल्लो समयमा जसरी सामाजिक सञ्जालहरूमा कतिपय मानिसका गोपनीयताका विषयहरू पनि आइरहेका छन् अथवा बाहिर हजुर आइरहेको छ अनि यो सामाजिक सञ्जालहरूको सन्दर्भ र सञ्चार माध्यमहरूको भूमिका यसमा के अपेक्षा गर्न सकिन्छ त्यसलाई कसरी अझ बढी जवाफदेही बनाउन सकिएला
त्यही त त्यो सामाजिक सञ्जाल पनि त्यस्तो कुराहरू आइराख्छन् भने त्यसलाई पनि तिनीहरूले जसले सामाजिक सञ्जालमा यस्ता कुराहरू ल्याइराखेको छन् त्यस्ता व्यक्तिहरूलाई चाहिँ नि अब उजुरी गर्नु पर्यो उजुरी गर्नलाई कसरी प्रोत्साहन गर्ने अनि त्यसपछि त्यो उजुरी गरेको कुरा कसरी गोपनीय राख्ने र त्यो व्यक्तिहरूले चाहिँ नि कसरी पनिसमेन्ट पनि पाउने कुराहरूदेखि लिएर त्यो सबै कुराहरू हुन सक्थ्यो भने हाम्रो त अहिलेको ऊ भनेको थिएन यो सामाजिक सञ्जालका कुराहरू त्यति थिएनन् कानुनमै भएका कुराहरूमा मात्रै हाम्रो छलफल भएको थियो यसमा पनि अब कानुनको साथसाथै कानुन पनि नयाँ कानुन पनि आवश्यक छ जस्तो लाग्छ मलाई चाहिँ एकदमै थोरै सजायको व्यवस्था छ त्यसले गर्दाखेरि पनि मान्छेहरूले अनि त्यसपछि यो सामाजिक सञ्जालमा भएका कुराहरू उजुर गर्नलाई जिल्ला जिल्लामा त उजुरी छ उजुरी गर्न पाइन्छ तर कारवाही चाहिँ नै यही काठमाडौँबाट नै हुनुपर्ने भएको हुनाले त्यो त अप्ठ्यारो पनि छ, अर्को कुरा धेरै अप्ठ्यारो पनि छन्, त्यसलाई पनि कसरी व्यवस्थित गर्ने भन्ने कुरा पनि सोच्नुपर्छ होला भन्ने लाग्छ।
उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता तथा महिला अधिकार कर्मी मीरा ढुङ्गाना, हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।
कार्यक्रम कानुनका कुरा आजलाई यति नै, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।